भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचनमा पनि हामी पूर्व उद्घोष गरे अनुसार गायिका लोचन भट्टराईलाई लिएर आइपुगेका छौं। हामीले प्रणय दिवसका दिन उहाँको गायकी सुनेका थियौं र धेरैले मन परेको र उहाँको गायनलाई फेरि ल्याउनु भन्ने अनुरोध गर्नुभएको थियो। आज त्यसै अनुसार म फेरि उहाँलाई लिएर आइपुगेको छु, उहाँको गायन सुन्छौं। त्यसो त काव्य र संगीतलाई सँगसँगै लैजाने गायक गायिकाको संख्या निकै कम भएको हामी पाउँछौं। उहाँले कवितालाई गायनमा ल्याउनु भएको मात्रै होइन, तिनै कविताहरूलाई आफै संगीत गरेर गाउने गर्नुहुन्छ र लामो समयदेखि निकै कविताहरू गाइसक्नु भएको छ, जुन एल्बमको रूपमा बजारमा हाम्रा सामु आइसकेका छन्। कवितालाई प्रेम गर्नेहरूका लागि तयार गरिएको यो कार्यक्रम एकल कविता वाचनमा कविताको गायकी कत्तिको मिठो हुन्छ भन्ने उदाहरणका साथ हामी उहाँसँग कुराकानी गर्दै उहाँको गायकीहरू सुन्छौं। लोचनजी, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हस्, धन्यवाद।
तपाईँका धेरै एल्बमहरू आइसकेका छन्। हामीले प्रणय दिवसकै दिनमा पनि धेरै गायकी सुन्यौं, कविताको गायनलाई सुन्यौं, यहाँले प्रस्तुत गर्नुभयो। नयाँ आउँदै गरेका पनि धेरै सिडीहरू छन् जसमध्ये यो वियोग अहिले मेरो हातमा छ, यो आउँदै गरेको पनि भन्नुभयो। मलाई आजको कुराकानी यहीँबाट कोट्याउँ कि जस्तो लाग्यो। यो सिडीकै कभरमा वियोग लेखेर, ओढ्छु शीत राति राति, तात्दैन यो छाती, जाडै जाडो खाएको छु, हुस्छु बाक्लो लागेको छु, लेख्या रहेछ। कविता वियोग सापकोटा, संगीत तथा स्वर लोचन भट्टराई भनेर लेख्नु भएको छ। यसभित्र कस्ता कस्ता कविता छन्, तपाईँले किन छान्नु भयो यसलाई, कसरी तयार भयो यो सिडी, यहीँबाट कुरा सुरु गरौँ न।
यो बसी बियालो कार्यक्रम जसको संयोजक अनिल दाई हुनुहुन्छ, उहाँले एउटा कार्यक्रम वियोगजीलाई चाहिँ काठमाडौँमा ल्याएर सबैका अगाडि परिचित गराउने एउटा बसी बियालो कार्यक्रम गर्दै हुनुहुँदो रहेछ अनि मलाई खबर गर्नुभयो र मलाई खबर गरेर मैले मसँग समय छ म आउँछु भने अनि उहाँले एउटा कविता मेरो हातमा पारिदिनु भयो र मलाई वियोगको बारेमा केही पनि जानकारी थिएन। फगत एउटा कोही कवि काठमाडौँ आउँदैछन्, उनको कविता मैले एउटा त्यहाँ गाउनु छ, मैले त्यति मात्रै सोचेँ। मलाई त्यो कविता पठाइदिनु भएको थियो। त्यो कविता कस्तो थियो भने जस्तो अलिअलि मुक्तकको छनक पनि आउने, होइन, मुक्तक शैलीलाई चाहिँ पछ्याएको खालको एउटा कविता मैले पाएँ। अनि कविता घर गएर यसो हेर्छु त उच्च कोटीको छ कविता, मलाई अचम्म लाग्यो। त्यस्तो फिलिङको त्यो किसिमले लेखेको, किन म त धेरै कविता पढ्छु, त्यस्तो कविता मैले भेटेकै थिएन, पाएकै थिइनँ। मलाई गजब लाग्यो, एउटै घरकी एउटै बुहारी यति व्यस्त छ, उसलाई खाने पनि फुर्सद छैन, उसले आफ्नै भाग खाना पनि कहाँ छोडेकी छ उसलाई पत्तो छैन कि, त्यति व्यस्त छ ऊ, त्यो विषयको कविता छ। म त छक्क परेँ। अनि ओहो, यो यस्तो कविता लेख्ने मान्छे पक्कै पनि यो चाहिँ यो चान्जुने कवि होइन भन्ने मलाई त्यो कविताबाटै लाग्यो। त्यसपछि एकाडेमीमा कार्यक्रम थियो प्रज्ञा भवनमा, त्यसपछि प्रज्ञा भवनमा म पुगेँ। पुगिसकेपछि बल्ल मैले जब साक्षात्कार गर्न पाएँ वियोगसँग, त्यति बेला त म झन् यति अचम्मित भएँ कि ओहो, यस्तो मान्छेको मस्तिष्क यस्तो। त्यसपछि मलाई गजबै लाग्यो कि, अनि मैले त लय त अब पहिल्यै मैले भरिसकेको थिएँ। अनि मैले गएर त्यो कविता त्यहाँ वियोगजीको सम्मानमा मैले त्यहाँ गाएँ। अब म चाहन्छु कि आजको यो कार्यक्रममा यहीँबाट सुरुवात गर्दा रमाइलो हुन्छ होला। भ्याई नभ्याई भाकी छु, भ्याई नभ्याई भाकी छु, भ्याई नभ्याई भाकी
प्रज्ञा भवनको त्यो कार्यक्रममा तपाईँले यो सुनाउनु भयो
हजुर
त्यसपछि वियोगको चाहिँ यो वियोग सिडीभित्रका
अब वियोग त बिचरा उहाँको त बोली पनि छैन होइन उहाँको अब हात खुट्टा पनि उहाँ आफै हिँड्न सक्नुहुन्न त्यस्तो हुनुहुन्छ उहाँ त त्यो मञ्चमा यस्तो कि उहाँले आफूलाई त्यो खुसी अभिव्यक्त गर्नुभएको त्यो अहिले पनि आँखामा त्यो सिन छँदैछ मेरो होइन अनि त्यसपछि मैले उहाँसँग छुट्टै भेटेँ होटलमा गएर भेटेँ अनि व्यक्तिगत कुराकानी गरेँ अनि उहाँले मेरो गीतहरूको बारेमा पनि कुराकानी गर्नुभयो अनि मैले आज तपाईँले मेरो गाएको मेरो कविता मैले मेरो कवितामा पनि यस्तो खालको लय बस्छ भन्ने मैले कहिले कल्पना नगरेको भन्नुभयो उहाँले अनि त्यसपछि उहाँसँग मैले एउटा कुरा त्यही दिन नै उठाएँ कि म तपाईँको एउटा एल्बम गर्न चाहन्छु हामी साथीभाइ मिलेर जसरी भए पनि तपाईँको यी कविताहरूलाई राखेर रा, एउटा सङ्गीत गरेर एउटा गीती रूप दिएर एउटा एल्बम हामी निकाल्ने भनेपछि उहाँ झन् एकदमै खुसी हुनुभयो अब यो पूर्णतया तयारीमा छ खालि यसलाई लोकार्पण गर्न मात्रै भयो
यसभित्र त्यसपछि उहाँले पठाउनुभएका अरू ट्र्याकहरू पनि रहेछन् हुन त यहाँ मसँग सिडीमा छ एउटा गजल पनि रहेछ
हजुर
निम्तो दिए सुपारीको मेरो बिहेमा आऊ है जेठा नमिठो यो नमानेर कसार चिउरा खाऊ है जेठा गट्टा खेल्यौं गुच्चा खेल्यौं खेलौं बेउला बेउली बनी म त पराई भइगएँ तिम्रो घर सजाऊ है जेठा नमिठो यो नमानेर कसार चिउरा खाऊ है जेठा यसलाई कसरी गाउनु भएको छ
अब यो कस्तो गजब लाग्यो भने नि उहाँ बिचरा ह्यान्डल गर्न सक्नुहुन्न तर उहाँले समाजका सबै वर्गका र सबै पीडालाई उहाँले आफैले अङ्गीकार गर्नुभएको भन्ने चाहिँ यी कविताहरूले अभिव्यक्त गर्छन् कि मलाई कस्तो गजब लाग्यो भने अब कसार चिउरा सुपारी होइन सुपारीको निम्तो दिने नै हो नि खास हाम्रो चलन त होइन यो कार्ड त पछि परिष्कृत भएर आएको मलाई यस्तो मजा लाग्यो त्यो शब्दहरू हेर्दा मैले यी उहाँले धेरै मलाई कविताहरू पठाउनु भएको थियो त्यो कविताहरूबाट मैले आठवटा कविता छानेकी हुँ मैले आफैले छानेकी हुँ यी कविताहरू र विभिन्न रसका मैले छानेकी छु जस्तो भ्याइ नभ्याइ एउटा बुहारीको व्यस्तता भयो भने अब यो कसार चिउरा चाहिँ एउटा लोकशैली परम्परागत शैलीमा शैलीलाई उहाँले चाहिँ अपनाएर लेखेको हेर्नु न भाषाहरू कस्तो राम्रो प्रयोग गर्नुभएको छ है शब्द त्यो भएर मैले पनि यसलाई अलिकता लोकशैलीमा पञ्चेबाजाहरू सबै राखेर होइन ती बजाउन लगाएर त्यो किसिमले मैले रेकर्डिङ गराएको छु यसमा किनभने यो बिहेको कुरा छ बिहेको बेलाको कुरा छ त्यो दिनको कुरा छ निम्तो दिए सुपारीको मेरो बिहेमा आऊ है जेठा निम्तो दिए सुपारीको मेरो बिहेमा आऊ है जेठा न मीठो यो न मानेर न मीठो नमानेर कसार चिउरा खाऊ है जेठा निम्तो दिए निम्तो दिए आऊ है जेठा
यो चाहिँ लोकशैलीमा तपाईँले सङ्गीतबद्ध गर्नुभयो गजल लगाउनुभयो यसैमा अर्को एउटा शब्द चाहिँ दोस्रो गीत मलाई असाध्यै शब्द चाहिँ छुन्छन् जस्तो लागेर आयो तपाईँलाई सम्झना नै होला दोस्रोमा ओढ्छु शीत राति राति तात्दैन यो छाती
यो कस्तो छ भने उहाँले विभिन्न जस्तो अब एउटा प्रेमी र प्रेमिकाको बिछोड भयो तर एउटा अब प्रेमिकाले आफ्नो बिहेमा उनलाई बोलाइने अहिले जुन मैले प्रस्तुत गरेँ फेरि अर्को एउटा एकदम भिन्न सुकुम्बासीको बारेमा उहाँले लेख्नु भएको रहेछ एउटा कविता म त यति प्रभावित भएँ कि यो यति उच्च कोटिको कविता छ सायद नेपाली आम कविताहरूमा यसले एउटा स्थान पाउँछ जस्तो मलाई लाग्छ म यसलाई पनि गाएर सुनाउँछु ओर्छु शीत राति राति
ताद्दैन यो छाते ओढ्छु शीत राति राति ताद्दैन यो छाते जाडै जाडो खाएको छु हुस्सु बाक्लो लाएको छु जाडै जाडो खाएको छु हुस्सु बाक्लो लाएको छु भन्छन् भन्छन् भन्छन्
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कविताको गायन हामी सुनिरहेका छौँ। लोचन भट्टराई हाम्रो साथमा हुनुहुन्छ। कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट सुनिरहनु भएको छ र उज्यालो अनलाइन .com संसारभरि तपाईँ एकल कविता वाचन सुन्न सक्नुहुन्छ। मैले प्रसङ्ग वियोगको उठाएको थिएँ र वियोग सापकोटाका कविताहरू लोचन भट्टराईले हामीलाई गाएर सुनाउँदै हुनुहुन्थ्यो। मलाई यसमा अरू पनि गाउन लगाउन मन छ तर अलिकति फड्केर फेरि अन्त जान मन लाग्यो र फेरि फर्किने यसमा विचार राखेँ। धेरै पहिलादेखि तपाईँको गायनमा सुनेर प्रभाव परिरहेको लोकप्रिय कविता पनि हाम्रो नेपाली कवितामा चाहिँ लोकप्रिय एकदमै थोरै मध्ये यो पनि पर्छ, बालक बबुरो द्विजे सुख नाम यो पिञ्जडाको सुगा। यसभित्रको गायकी धेरै पहिला गाउनु भएको थियो होला, अब अहिलेको झन् ताजा आवाजमा सुनाउनु कस्तो सुनिन्छ?
म यो केटाकेटीमै ज्यादै प्रभावित, अनि म यो कविता किन एकदम मर्माहत हुन्थेँ होइन, कसैलाई थुनेर राखेको छ, उसको बाबुआमा कति टाढा छन्, ऊ चाहिँ आफ्नो परिवारभित्र रमाउन पाइरहेको छैन। हुन त यो कविता एउटा व्यङ्ग्य कविता पनि हो यो, होइन? कवि शिरोमणिले चाहिँ त्यो ताका एउटा राणाकालको विरुद्धमा उहाँले कलम चलाएको कविता पनि हो यो। तर अब त्यसलाई अलग राख्दाखेरि पनि एउटा ज्यादै कारुणिक कविता हो,
मर्म बोकेको
र यसले मलाई जहाँसम्म लाग्छ यसले पनि हामीलाई नैतिकवान बनाउने शिक्षा नै दिन्छ, किनभने हामीले कसैको स्वतन्त्रता छिन्नु हुँदैन, यो कुरा यसले इङ्कित गरेको छ। म यसलाई गाउँछु। हुन त यो धेरै वर्ष अगाडि, झन्डै 10 वर्षै भयो यो रेकर्डिङ भएको त।
बालक बबुरो द्विज सुका नामा, बालक बबुरो द्विज सुका नामा, हुम परेको छु पिजरामा, मकन हरे शिव शान्ति रचैन, सपना बिच पनि रति भर छैन, बालक बबुरो द्विज सुका नामा, हुम परेको छु पिजरामा, मेरा बान्धव बाबुरामा, बस्छन् बनका एक कुनामा, कोसित पोखु मनको ताप, गर्दै पिंजरा बाट बिलाप, यो कस्तो हो कसरी आयो, बसिकन पिंजरा बिचके खायो, यो कस्तो हो कसरी आयो, बसिकन पिंजरा बिचके खायो, यो सब बुझने कोही छैन, हाय सैले मन रहदैन, बालक बबुरो द्विज सुकनामा,
हुन त मैले तुलनात्मक रूपमा कुरा गरेको होइन, एउटा दृष्टान्तको लागि कुरा गर्दैछु। भारतमा डाक्टर हरिवंश राय बच्चनको मधुशालालाई चाहिँ अरू गायकहरूले गाएर निकालिसकेपछि यति धेरै पपुलर हुन गयो, उनीहरूले पपुलर बनाए। हाम्रोमा चाहिँ हामी साहित्यिकतालाई प्रेम कम गर्छौँ कि सङ्गीत नै भए पनि त्यति पपुलर हुन नसकेको हो जति हुनुपर्थ्यो अरू गीतहरूको तुलनामा।
यो कस्तो भने हामी कहाँ यो परम्परै थिएन पहिलो कुरा।
भनेपछि पहिला त हामीले परम्परा बसाउन जरुरी देख्छ।
जरुरी छ, जसले परम्परा बसाउन खोज्छ उसले उसले कठिन यात्रा तय गरेको ठानिन्छ। यो परम्परै थिएन, कविता पनि गीत बन्छ भन्ने नै थिएन।
पपुलर जे छ त्यसमा मात्रै हामी लागिरहेछौं धेरै समूह।
अहिले पनि कविता गाएपछि गीत होइन भन्ने पनि मैले धेरै ठाउँमा आवाज उठेको सुनेको छु। मलाई के लाग्छ भने जे पनि गाएपछि गीत हुन्छ। मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने पारिजातका कति मर्मस्पर्शी ती क्षणहरू उहाँले एउटा चाहिँ आफ्नो आत्मविवेचनामा प्रस्तुत गर्नुभएको छ, तिनलाई पनि कतिलाई त म त गाउन सक्छु कि जस्तो पनि कता कता हुन्छ। किनभने त्यो मर्मस्पर्शी भएर, जहाँ मर्म छ त्यो मर्म त त्यसै लयमा बगिहाल्छ नि। त्यसकारण मलाई के लाग्छ भने म त कहिले हताश पनि छैन, म कहिले निराश पनि छैन। यो मैले बाटो आफैले खोजेको बाटो हो र म आफू रमाइरहेकी छु यो काममा। म यति रमाएकी छु कि म जहाँ गए पनि सानाभन्दा साना केटाकेटीलाई पनि, म अहिले केही केटाकेटीहरूलाई म छन्द पनि सिकाउँछु। छन्द भने जस्तो अहिले बालकको बबुरुको हामीले गयो, यो पनि मात्रिक छन्द हो, मात्रिक छन्दभित्रको पद्झटिका छन्द हो यो, होइन? अब यसमा यसरी सिक्दै उनीहरू गयो भने भाषा शुद्ध, लेखन र बोली पनि र गायनमा पनि उनीहरू शुद्धता ग्रहण गर्न सक्छन्।
मैले अहिले नयाँ आउँदै गरेका आइरहेका सङ्गीतकार गायकको पुस्तालाई चाहिँ नि उदाहरण होस् भन्नको लागि पनि यो प्रश्न सोध्नु जरुरी छ जस्तो लाग्यो। तपाईँले छन्दहरूको ज्ञान चाहिँ कसरी लिनुभयो?
यो मलाई के लाग्छ भने म अब कविता त केटाकेटीदेखि नै मलाई मनपर्ने नै थियो। तर के भयो भने यो बीचमा जति जति अब म त नेपाली साहित्य मेजर लिएर पनि पढेकी हुँ, होइन? यो जति जति म अघि बढ्दै गएँ त्यहाँ त्यहाँ मलाई जहाँ पनि ठेस लाग्ने कुरा के भयो भने, जस्तो कुनै पनि गीतमा पनि गएर सङ्गीतकारले सङ्गीत गरेका छ भने अब त्यो सङ्गीत त मैले लिँदाखेरि त उहाँले जसरी बनाएको त्यसरी नै हुबहु लिनु पर्यो। अनि कहिलेकाहीँ मैले यो प अनि प एउटा सिङ्गल अक्षरमा किन दीर्घ तान्ने, बरु पनिमा तानौ न भन्दाखेरि तिमी सङ्गीतकार कि म सङ्गीतकार, माने यो किसिमको डिबेट होला जस्तो कि। त्यसकारण मलाई मैले झन् के बुझ्दै गएँ भने, अब मैले यसरी वाद विवादमै अल्झिरहनु भन्दा बरु आफूले नै एउटा यात्रा तय गरे हुन्छ नि, म जुन कुरा जान्दछु त्यो कुरा चाहिँ मैले आफैले प्रयोग गर्दा के हुन्छ त, आफैले यो कार्य थालनी गर्दा के फरक पर्छ त। अनि त्यसकारण मैले त्यो सोचेर मैले भाषालाई बिग्रन नदिनका लागि, भाषामाथिको अन्याय सहन नसकेर चाहिँ मैले यो यात्रा तय गरेको।
निकै राम्रो गरी बुझाइदिनु भयो। सम्भवतः रसदीर्घ गीतकारले पनि उत्ति नै जान्नुपर्दछ र गायक सङ्गीतमा खेल्नेहरूले पनि रसदीर्घलाई जान्नुपर्दछ भन्ने कुराको गतिलो उदाहरण यो हुनसक्छ। म बालक बबुरो भन्दा पनि अझ अगाडिको समयमा फर्कन्छु। हामीले चाहिँ लय चेतनाको विकास प्राय नेपाली संस्कारमा चाहिँ रामायण महाभारत जस्ता ग्रन्थहरूको वाचन श्लोकका रूपमा चाहिँ हामीले सुन्दा सुन्दै विकास गर्दै गएको इतिहास छ कि जस्तो लाग्छ मलाई। तपाईँले पनि एउटा रामायणमा कतै आवाज दिनुभएको थियो म्युजिक नेपालको सिडी अथवा कुनैमा?
त्यसमा मैले महिलाको आवाजमा सबैभन्दा बढी श्लोक मैले गाएकी छु। त्यसपछि सबैभन्दा बढी पुरुषको आवाजमा गोविन्द आचार्यले गाउनु भएको छ। त्यो हामीले जति पनि
कुनै एउटा टुक्रा अहिले त्यो सुनाउन सकिन्छ, कुनै ठाउँको कुनै भाग सम्झनुहुन्छ?
रामायण एउटा मात्रै हामीले वाचन गर्ने बानी बसाल्यौँ भने हामीलाई अधिकतम छन्दको ज्ञान हुन्छ।
मैले यही प्रसङ्ग बुझाउनको लागि पनि यो कुराको टाको हो,
अधिकतम छन्दको ज्ञान हुन्छ। त्यसमा शार्दूल विकृतबाट के अरे उठान भएको छ, होइन? म त्यसको अगाडिकै श्लोक म एउटा यहाँ सुनाउन चाहन्छु। एक दिन नारद सत्यलोक पुगि गया, लोक को गरुं हित भनी, ब्रह्मा ताहि थिया परा चरणमा, खुशी गराया पनी,
क्या सोच्छौ तिमी सोध भन्छु म भनी मर्जी भए थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्यायो तसै
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी कवयित्री भनौँ भने कम कविता लेख्नुभएको छ, उहाँले नै नभन्नु भनिरहनु भएको छ गायिका, तर कवितालाई गाइरहनु भएको छ। कार्यक्रममा हामीले केही समय अगाडिको कार्यक्रममा पनि उहाँलाई प्रस्तुत गरेका थियौँ र आजको श्रृङ्खलामा पनि एकल कविता वाचनमा उहाँका गायनहरू सुनिरहेका छौँ। कविता गायन विधामा पनि असाध्यै रसपूर्ण विधा हो र भन्छन् कविताको कसैले पनि अरूले लेखेर लेखिदिँदैन, जस्तो कि गोस्ट राइटिङ भन्छौँ हामी, छाया लेखन जुनसुकै विधामा गर्न सकिन्छ, तर कविता यस्तो विधा हो जसलाई चाहिँ अर्काले गोस्ट राइटिङ गरिदिएर मिल्दैन। मनबाट आउने मौलिक विधा हो जसलाई कसैले चोर्न सक्दैन भन्नेसम्मको मर्मलाई मैले बुझेको छु। त्योभन्दा धेरै म कवितालाई बुझ्दिनँ, कविता सिक्दैछु बुझ्दैछु र हाम्रा यसै कार्यक्रममा आउने कविहरूको कविता सुन्दै गर्दाखेरि निकै सिकिँदै गएको महसुस भएको छ। आज चाहिँ गायकी कसरी हुन्छ, गायन कसरी गरिन्छ कवितालाई भन्ने विषयमा हामीले उठान गरेका छौँ तपाईँसँगको कार्यक्रम। अब फेरि गायनबाटै हामी कुरा अगाडि बढाउँछौँ होला, कुन गाएर सुनाउनु मन लागिरहेछ? मैले मात्रै छानिरहँदाखेरि तपाईँलाई अप्ठ्यारो पर्ला, तपाईँले पनि कुनै कुनै छान्न पाउनु पर्यो।
कविता भनेपछि त मलाई जुन पनि मनपर्छ होइन, अब विविध किसिमको कविताहरूमै मैले काम गरिसकेँ। अब यहाँ विशेषतः एउटा प्रसङ्ग उठाउन चाहन्छु, भद्रकुमारी घले जो एउटा समाजसेवीका रूपमा उहाँले जीवन नै बिताउनु भयो, अहिले 84-85 वर्षको उमेरको भइसक्नुभयो। उहाँले आफ्नो घर परिवार मात्रै होइन समाजप्रतिको उहाँको ठुलो योगदान रहिआएको छ। कुनै समयमा उहाँ चाहिँ नेपालको यो देशको शासन सत्तामा पनि उहाँ हुनुहुन्थ्यो, मन्त्री पनि भइसक्नु भएको हो। र उहाँको जीवनकालमा उहाँले भोगेका कुराहरूलाई उहाँले कवितामा प्रस्तुत गरेर कविता सङ्ग्रह निकाल्ने गर्नुभएको रहेछ धेरै पहिलेदेखि। र मैले जब उहाँलाई भेटेँ, भेटिसकेपछि मेरो त्यस्तै 4-5 वर्ष अगाडि उहाँसँग मेरो भेटघाट भयो र मैले यसरी नै यो कविताहरूको काम गर्दैछु भन्ने कुरा उहाँले थाहा पाउनु भएछ। अनि कुरा गर्दै गर्दाखेरि मेरो पनि कविताहरू छ, तपाईँले त्यस्तो केही गर्न मिल्छ, केही गाउन मिल्ने खालका कविताहरू छन् कि छैनन् हेरिदिनुहोस् भन्नुभयो। अनि मैले धेरै कविता सङ्ग्रहहरू घरमा लिएर आएँ, त्यसपछि मैले त्यसमध्ये 8 कविता छाने उहाँको। उहाँको आफ्नो जीवन भोगाई होइन, त्यो समयमा एउटी महिला भारतमा पढ्न गएको होइन, त्यो यातायात छैन, भरिया लगाएर होइन एउटा चाहिँ चामलहरू बोकाएर होइन त्यो रूपमा उहाँले चाहिँ एउटा स्ट्रगल गरेको जीवनको आफ्नो कस्तो कस्तो पाटोको कविता छ क्या उहाँको। त्यसपछि म यति प्रभावित भएँ, मैले छाने, त्यसमध्येको म एउटा कविता गाएर सुनाउँछु। यो कुनै छन्दमा, शास्त्रीय छन्दमा छैन, यो एउटा फुटकर कविता हो, यो शास्त्रीयको नियमभित्र पर्दैन। यो मलाई साह्रै मन परेको, यो मैले छानेको, त्यो मेरो प्रतिबिम्ब एल्बममा छ। मको गृह कहाँ न सोध, मको गृह कहाँ न सोध, मसँग मेरो चाह न सोध, मसँग मेरो
चाह न सोध मको गृह कहाँ न सोध म अन्जान प्रवासी जगको सहारा लिएको केवल पगको म अन्जान प्रवासी जगको सहारा लिएको केवल पगको चल्नु मात्र काम जान्दछु चल्नु मात्र काम जान्दछु कति बाँकी न सोध मको गृह कहाँ न सोध
मलाई सोध्न मन लाग्यो तपाईँको यस्तो किसिमको गायकीका फ्यान र अरू हामीले पपुलर बिटमा चलेका गीतहरूको फ्यानको धार फरक छ प्रशंसकहरूको
फरक छ फरक छ
कस्ता किसिमका व्यक्तिले बढी रुचाउँछन् साहित्यिक रुचि भएका
साहित्यमा जसले जसको कवि हृदय छ उहाँहरूलाई मेरो प्रस्तुति मनपर्छ यस्तो हुन्छ तपाईँको जुन किसिमको रचना छ तपाईँले गरेको सृष्टि छ त्यो सुन्नका लागि पनि त्यही किसिमको मस्तिष्क हुन जरुरी छ त्यो जरुरी छ त्यो जोसँग छ उहाँहरूलाई यो चित्त बुझ्छ
मलाई यहाँनिर फेरि अर्को क्वेसन के सोध्नु मन लागिरहेको छ भने पपुलर बिटमै गाउने गायकहरू पनि आजकल एल्बम चल्दैन हामीले त पिआरबिटी सिआरबिटीबाट कमाउने हो अथवा कतै प्रोग्रामहरूमा स्टेज प्रोग्रामहरूमा गयो भने मात्रै कमाउने हो भनेर तरै पनि हामीलाई चाहिँ सस्टेन हुनलाई गाह्रो भइरहेको अवस्था हुन्छ भन्नुहुन्छ एकाध गायकहरू बाहेक जो चल्तीमा असाध्य रहनुहुन्छ उहाँहरू बाहेक अरूहरूलाई चाहिँ आर्थिक रूपमा स्वावलम्बी हुनलाई गाह्रो छ उभिनलाई गाह्रो छ भने तपाईँले त फेरि अर्को पाटो जसमा चाहिँ साहित्यिक चेत भएकाहरूलाई मात्रै बढी प्रभाव पर्छ त्यसो भनेर साहित्यिक चेत हुँदैन भएकाले सुन्दै सुन्दैनन् भन्ने पनि होइन सुन्छन् केहीले त्यसो गरिरहँदाखेरि यतिका एल्बमहरू कविताका गाइरहँदाखेरि तपाईँलाई आर्थिक रूपमा सबल बनाउन सक्छन् यिनले
मैले चाहिँ अहिले जुन काम गरेको छु यो प्रश्न चाहिँ कस्तो भयो भने हाम्रो व्याकरण जसले बनाइदिनु भयो उहाँले कति पैसा पाउनुभयो होला
कति पुस्तासम्म हामी भोक भोकै बस्ने त व्याकरण बनाउनेदेखि गाउनेसम्म
होइन तर उहाँ बिना अहिले हाम्रो केही पनि चल्दैन त्यसकारण समाजमा प्राप्ति मात्रै खोज्यौँ भने चाहिँ गतिलो काम बन्दैन
भनेपछि कसैले एउटा कुनाबाट
त्याग गर्नुपर्छ जरुर गर्नुपर्छ यो अहिले रामायण यति बिक्यो यति बिक्यो यति बिक्यो रामायणले धेरै पैसा कमायो होला होइन तर रामायण लेख्ने आदिकवि भानुभक्तले उहाँले त रामायण छापिएकै पत्तो नपाइकन बितिसक्नु भएको थियो पहिल्यै होइन त्यस कारण समाजको लागि जसले योगदान पुर्याउँछ मलाई जहाँसम्म लाग्छ उसँग त्यो पैसाको तुलना गर्न त्यति मिल्दैन जस्तो लाग्छ अब कमर्सियल्ली एकदम गीत गाएर म यसैबाट जीविका आर्जन गर्छु परिवार पाल्छु भन्नेहरूका लागि चाहिँ उहाँहरूले त्यो अब छुट्टै सोच बनाउनु जरुरी छ होइन त्यो म उहाँहरूको बाध्यता त्यो सबै म मान्दछु तर म चाहिँ अहिले यस्तो अवस्थामा छु कि मलाई सङ्गीतमै लागेर मात्रै मेरो जीवन चलाउने आवश्यकता नभएको हुनाले जस्तो मेरो जीवन चलाउनका लागि मैले आफूले मेरो आफ्नो आर्थिक पाटो छुट्टै नै छ र मैले चाहिँ यी कामहरूबाट खालि समाज सेवा गर्न चाहेको मात्रै हो
यसको मूल्याङ्कन भविष्यको पुस्ताले गर्ला
मलाई कस्तो लाग्छ भने त्यो पनि होइन मान्छेले कहिले पनि कर्म गर्छ भने फलको आश गर्नु हुँदैन गीताको सार मैले बुझेको यति हो मैले भागवत गीताबाट बुझेको एउटै महत्त्वपूर्ण के हो भने कर्म गर फलको आश नगर
काव्यिक चेत सँगसँगै आध्यात्मिक चेतले पनि तपाईँलाई काम गरिरहेछ यसमा मोटिभेसन गरिरहेछ
काव्यात्मक चेत भनेकै आध्यात्मिक चेत हो यो फेरि हामीले यो बिर्सनु हुँदैन
अब मैले फेरि गायनलाई नै अगाडि सार्छु हामीसँग समय कम कम छ म नछुटाउन चाहन्छु वियोग सापकोटाजीकै यो पहिलो नम्बरमा रहेछ नि पहिले आँखै चिम्लेर पत्याउनु भयो अहिले हेला गरी गरी लत्याउनु भयो
यो कस्तो मजाको भने नि अब उहाँहरू त्यो केटाकेटीको प्रेम छ होइन अब पहिले चाहिँ यति अब उसले प्रेमिकालाई पछ्याएको छ, तिमी बिना म बाँच्दिन भनेको छ होइन, उसले चाहिँ मर्ने कसम पनि खाएको छ, तर त्यस्तो व्यक्तिले पनि उसलाई छोडिसकेपछि र उनले धोका पाइसकेपछिको त्यो अवस्थाको एउटा कविता रहेछ, मलाई यति मन पर्यो है, त्यो पनि मैले लिएर अब त्यो लोकशैली नै प्रयोग भएको भएर मैले पनि गायकीमा अब मैले त्यहाँभन्दा म पृथक जान मिल्दैन। फेरि एउटा कुरा के छ भने सङ्गीतभित्र जस्तो तपाईँको शब्दले नै हामीलाई डोर्याउने हो, त्यसलाई आधुनिकता दिने कि त्यसलाई शास्त्रीय छनक दिने कि अथवा त्यसलाई लोक फ्लेभर दिने, यो चाहिँ शब्दले दिने,
संगीतको विधा शब्दले नै निर्धारण गर्छ।
निर्धारण जस्तो मैले तपाईँलाई अघि म को हुँ गृह कहाँ नसोध मैले जुन सुनाए त्यो विशुद्ध आधुनिक शैलीको गायन हो त्यो, किनभने त्यो शब्द नै त्यसरी प्रयोग गरिएको छ, त्योभन्दा पृथक मैले त्यसलाई मैले लोक शैलीमा गाउन मिल्दैन, त्यसरी मैले गाएँ भने त्यो नमिठो सुनिन्छ,
शब्दले नै शैली माग्छ र
त्यसैलाई पछ्याउनु पर्छ। यो त्यही भएर मैले यसलाई लोक शैलीमै गरेको छु मैले। पहिले आँखै चिम्लिएर पत्याउनु भो, पहिले आँखै चिम्लिएर पत्याउनु भो, अहिले हेला गरी गरी, अहिले हेला गरी गरी लत्याउनु भो, पहिले आँखै चिम्लिएर पत्याउनु भो लत्याउनु भो लत्याउनु भो।
कविताको गायनमा डुब्दा डुब्दै समय गइसकेको पत्तो छैन, धेरैभन्दा धेरै गाउन लगाउन मन छ र पनि समय कम कम छ। म कुराकानीको क्रमलाई थाती राखेर अब आजको सम्भवतः अन्तिम गायन, मैले प्रत्यक्ष रूपमा अहिले रेडियो सुनिरहनु भएकाहरूसँग कुन सुन्न चाहनुहुन्छ भन्ने फिडब्याक लिन सकिनँ, त्यसैले उहाँहरूकै प्रतिनिधित्व गरेर मैले नै रोजेँ भनेर भन्छु म। यो तारा नौदायको आकाशमा फेरि फर्कन्छु, सम्भवतः तपाईँले गाउनु भएपछि कविता गाउन थालेपछिको पहिलो एल्बम यो
हो,
कति सालमा निस्केको थियो
यो? 59 साल
2059 सालमा। यसभित्र सबै 8 मुक्तकहरू असाध्यै सुन्दर छन् र पनि केही केही चाहिँ झुन्डी नै रहने, बाथरूम जाँदा पनि बाथरूम सिङ्गर भन्छौँ हामी, त्यसमै आउने गरी चाहिँ नि सङ्गीत कम्पोज भएको त्यस्तो हो कि शब्द त्यस्तो हो त्यो हामी जान्दैनौँ, त्यो सङ्गीत र शब्दको संयोजन फेरि तपाईँहरूलाई थाहा हुने कुरा भयो टेक्निकल चिज। यसमा मलाई असाध्यै मन छोएको, अहिले भर्खरै यो एल्बम देखिसकेपछि सम्झना पनि आयो, 7 ट्र्याकमा रहेको बितोस सन्ध्या, यो असाध्यै धेरै सुमधुर लागेको थियो, तपाईँलाई पछिल्लो स्टेन्जा समेत याद छ भने त्यसलाई लामै गाइदिन सकिन्छ अहिले।
म सम्झौँ, हुन त मैले यसको रेकर्डिङमा 4 घन्टामा 5 गीत मैले भोइस ड्रप गरेको तारा नौदायको आकाशको,
कहिलेकाहीँ राम्रा चिज त्यसरी पनि भन्दा रहेछन्।
4 घन्टामा 5 गीत मैले भोइस ड्रप गरेको र यो मात्र 3 दिनमा एल्बम कम्प्लिट भएको, यो अघिल्लो दिन प्रोग्रामिङ सारेको, भोलिपल्ट साजबाज सबै हालेर मैले भोकल कम्प्लिट गरेको र पर्सिपल्ट मिक्सिङ सकिएको, यो 3 दिनको एल्बम हो यो। सायद मैले यति छिटो अहिलेसम्म कुनै पनि एल्बम गर्न सकेको छैन। र यो बितोस सन्ध्या मेरो चाहिँ यो उहाँको घाम डुबी तारा नउदाएको आकाश हुँ म, यो कविता सङ्ग्रहमा यो कविता चाहिँ छैन, किनभने यो कविता हामीले उहाँको घरमा छुट्टै भेटेका हौँ, यो पुस्तकमा चाहिँ थिएन। त्यसपछि मलाई पनि कहिलेकाहीँ एक्लो
लोनलीनेसलाई पूर्ति गर्छ
त्यसलाई चाहिँ, त्यो बेला मैले यो गीत आफैले गाएको भए पनि सुन्दा मलाई पक्कै पनि यो गीतले साथ दिन्छ मलाई पनि, अब म त्यही बेला गाएको जस्तो सकुँला नसकुँला। बितो सन्ध्या मेरो एक नदीको किनारमा, बितो सन्ध्या मेरो एक
नदीको किनारमा होला घाम पश्चिमी बादलको पुछारमा बितो संध्या मेरो एक नदीको किनारमा डुबेको होला बनरा पाखा झिंगुरको झन्कारमा डुबेको होला बनरा पाखा झिंगुरको झन्कारमा डुबेको होला म पनि एक
काट्नु है
डुबेको होला म पनि एक गहिरो विचारमा बितो संध्या मेरो एक नदीको किनारमा पंछीहरू सबै जालान आफ्नो बासमा पंछीहरू सबै जालान आफ्नो बासमा एक्लै होला तर म त्यहाँ टाढाको आसमा बितो संध्या मेरो एक नदीको किनारमा
सारे सुन्दर गायनका साथ हाम्रो सन्ध्या पनि बित्यो एकल कविता वाचनको समय सकियो यहाँले निकै अगाडि पनि हामीलाई साथ दिनुभएको थियो एकल कविता वाचनमा र आजको कार्यक्रममा पनि आफ्नो सुमधुर आवाज सुनाएर साथ दिनुभयो हस् यहाँको काव्यिक र साङ्गीतिक यो यात्रा निरन्तर जारी रहोस् र नेपाली साहित्य सङ्गीतले यस्तै सुमधुर कोसेले रूपाई रहन् साधुवाद धन्यवाद यहाँलाई
यहाँलाई विशेष धन्यवाद होइन त्यसपछि यो उज्यालो एफएमलाई म आज यो कार्यक्रममा फेरि दोहोऱ्याएर आउन पाएँ त्यसको लागि धेरै 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 धन्यवाद
हस् त एकल कविता वाचन कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ अर्को साता अर्को कुनै कविको एकल कविता वाचन प्रस्तुत हुनेछ तबसम्मको लागि शुभरात्रि
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन